दुःख कष्ट र मृत्यु अपरिहार्य छ। दुःख कष्ट यो असाधारण र नौलो कुरा होइन र यो अनियमित छैन। पीडा र कष्ट मानव जीवनको हिस्सा हो। संसार दुःख कष्टले भरिएको छ, यसबाट कोही पनि अछुत छैन। सबैभन्दा धर्मी निर्दोष र सोझो मानिस पनि बाइबलमा हामी एक यस्तो व्यक्तिको बारेमा पढ्न पाउँछौँ जो निर्दोष र सोझो थिए तर पनि उनले असाधारण रूपमा कष्ट भोगे। अब हामी त्यही मानिसको कष्टलाई हेर्नेछौँ र त्यही मानिसको कष्टबाट आज हामी केही पाठ सिक्दैछौँ। आउनुहोस् हामी अय्युबको पुस्तकलाई पल्टाउँ। तपाईँसँग बाइबल छ भने तपाईँले बाइबलमा तपाईँले अय्युबको पुस्तकलाई पल्टाउनुहोस्। तपाईँले मेरो जस्तो अलिक ठुलो खालको बाइबल प्रयोग गर्नुभएको छ भने तपाईँले यो अय्युबको पुस्तकलाई 709 पृष्ठमा पाउनुहुनेछ। आज हामी अय्युब 1 र 2 अध्यायबाट वचन हेर्दैछौँ। अय्युब 1 र 2 अध्यायबाट मैले सबै नै पढ्ने विचार गरेको छु। कृपया धैर्य धारण गरी आफ्नो बाइबलमा हेरी आफ्नो कानलाई आफ्नो मोबाइलतर्फ लगाउनु होला। अय्युब 1 र 2 अध्याय। उज देशमा अय्युब नाउँ भएका एकजना मानिस बस्दथे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे। तिनका 7 छोरा र 3 छोरी थिए। तिनका 7,000 भेडा, 3,000 उँट, 500 हल गोरु र 500 हल गधा बाहेक धेरै कमारा कमरीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्ये अय्युब सबैभन्दा महान थिए। तिनका छोराहरूले पालैसित आफ्नो घरमा भोज लाउँथे र आफ्ना 3 बहिनीहरूलाई खानपिनका लागि निम्त्याउँथे। भोज दिने क्रम सिद्धिएपछि अय्युबले आफ्ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्येकको निम्ति यो विचारले एउटा होमबलि चढाउँथे, सायद मेरा छोराछोरीले पाप गरे होलान् र परमेश्वरलाई आफ्ना हृदयमा सरापे होलान्। अय्युबले सधैँ यसै गर्थे। एक दिन स्वर्गीय दूतहरू परमप्रभुको सामुन्ने उपस्थित हुँदा शैतान पनि तिनीहरूसँग आयो। परमप्रभुले शैतानलाई सोध्नुभयो, त कहाँबाट आइस्? त्यसले भन्यो, पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ। तब परमप्रभुले शैतानलाई सोध्नुभयो, के तैँले मेरो दास अय्युबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन। शैतानले परमप्रभुलाई यसो भनेर जवाब दियो, अय्युबले त्यसै परमेश्वरको डर राखेका हुन् त कि तिनलाई, तिनका घरना, तिनका सबै धन सम्पत्तिलाई तपाईँले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईँले आशिष दिनुभएको छ अनि तिनका गाईबस्तुहरू देशभरि अनगिन्ती बढेका छन्। तर आफ्नो हात पसारेर तिनका सबै चिजमाथि प्रहार गर्नुहोस् र तिनले तपाईँलाई तपाईँकै मुखको सामुन्ने सराप्नेछन्। तब परमप्रभुले शैतानलाई भन्नुभयो, लौ त त्यस कहाँ जे जति छन् सबै तेरै हातमै भयो, केवल अय्युबको शरीरलाई चाहिँ नछो। तब शैतान परमप्रभुको उपस्थितिबाट निस्केर गयो। एक दिन अय्युबका छोराछोरीहरू आफ्ना जेठा छोराको घरमा खानपिन गर्दै थिए। एउटा समाचार वाहक उदेर अय्युब कहाँ आएर भन्यो, गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूका नजिकै चरिरहेकै बेला सबैहरूले गोठालालाई आक्रमण गरेर मारेर ती सबै लगे अनि तपाईँलाई समाचार दिन म मात्र उम्के। त्यो बोल्दा बोल्दै अर्को समाचार वाहक आइपुग्यो। त्यसले भन्यो, परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेडाहरू र गोठालाहरूलाई भस्म पार्यो अनि तपाईँलाई समाचार दिन म मात्र उम्के। त्यो बोल्दा बोल्दै अर्को एकजना आएर भन्यो, कल्दीहरूले छापा मार्ने 3 दल बनाए र तपाईँको उँटहरू आक्रमण गरी लगे, तिनीहरूले नोकरहरूलाई मारे र तपाईँलाई समाचार दिनलाई म मात्र उम्के। त्यो मानिस बोल्दा बोल्दै एकजना आइपुग्यो र भन्यो, तपाईँको छोराछोरीहरू आफ्ना जेठा दाजु घरमा खानपान गर्दै थिए, त्यसै बेला मरुभूमिबाट अचानक आँधी बेहरी आएर घरको चारै कुना मान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मारियो अनि समाचार दिन म मात्र उम्के। यो सुनेर अय्युब उठे र उसले आफ्नो लुगा च्याते, उसले आफ्नो कपाल खौरे र भुइँमा घोप्टो परेर दण्डवत गरी भने, म आफ्नै आमाको गर्भबाट नाङ्गै आएँ अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको। यी सबै कुरामा अय्युबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्। अर्को एक दिन स्वर्गदूतहरू परमप्रभुको सामुन्ने उपस्थित हुँदा शैतान पनि आफूलाई उहाँको अगाडि उपस्थित गराउन तिनीहरूसँगै गयो अनि परमप्रभुले शैतानलाई सोध्नुभयो, त कहाँबाट आइस्? त्यसले भन्यो, पृथ्वीमा चारैतिरबाट घुमफिर गर्दै आएको हुँ। तब परमप्रभुले शैतानलाई भन्नुभयो, के तैँले मेरो दास अय्युबलाई याद गरिस्? परमेश्वरसँग डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन। बिना कारण त्यसलाई नाश गर्नलाई तैँले मलाई उस्काइस्, तर त्यसको निष्ठा अझसम्म ढलफल भएको छैन। शैतानले परमप्रभुलाई जवाफ दिनुभयो, चामको साटो चाम अथवा छालाको साटो छाला, आफ्नो ज्यान बचाउन मानिसले आफूसँग भएका सबै कुरा दिँदैन र? आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुर्याउनुहोस् अनि तिनले तपाईँको मुखै सामुन्ने तपाईँलाई सराप्नेछ। तब परमप्रभुले सैतानलाई भन्नुभयो, लौ लौ त त्यसो भए त्यो तेरो हातमा छ, तर त्यसको ज्यान चाहिँ छोडिदे। तब सैतान परमप्रभुको सामुन्नेबाट निस्क्यो, त्यसले अयुबको पैतालादेखि टाउकोसम्म कष्टपथतिर उब्जाइदियो, खरानीमा बसेर कन्याउनलाई तिनले एउटा फुटेको माटोका भाँडाको टुक्रा लिए। तिनकी पत्नीले तिनलाई भनिन्, तपाईँ आफ्नो निष्ठामा अझै अडि नै रहनुहुन्छ, परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्। अयुबले जवाफ दिए, तिमी एक मूर्ख आइमै जस्तो कुरा गर्दछौ, परमेश्वरबाट हामीले दुःख सुख चाहिँ ग्रहण गर्ने र दुःख ग्रहण नगर्ने, यी सबै कुरामा आफूले बोलेको कुरामा अयुबले पाप गरेनन्। कथा एकदमै रोचक छ, पढ्दै जाँदाखेरि तपाईँको दिमागमा धेरै कुराहरू सायद खेलिसकेको छ, यहाँबाट हामी के सिक्न सक्नु होला, खास यो अयुबको कथाले हामीलाई आज हाम्रो परिस्थितिमा के कुराहरू हामीलाई बताउँछ, के कुरा हामीलाई सिकाउन सक्छ, परमेश्वर यो कथाबाट हामीलाई के भन्न चाहन्छु, यो घटनाबाट हामी अयुबको यो एक र दुई अध्यायबाट आज हामी चारवटा पाठ सिक्नेछौँ, चारवटा पाठ अयुबको कष्टबाट हामी विशेष चारवटा पाठ सिक्नेछौँ यो एक र दुई अध्यायबाट मात्रै। सुरुमा हामी दुःख कष्टमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने पाठ सिक्नेछौँ सुरुमा, त्यसपछि मैले तपाईँलाई अरू पाठहरू दिँदै जानेछु। सुरुमा दुःख कष्टमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ, दुःख कष्टमाथि सार्वभौम सैतान होइन, अहिले हामीले पढिसकेका छौँ, मानिस पनि होइन, प्रकृति र विपत्ति पनि होइन, तर परमेश्वर हुनुहुन्छ। हो, अयुबको कष्टमा त्यहाँ सैतान संलग्न थियो, परमेश्वरलाई उस्काउने काम सैतानले गरेको थियो, अयुबको निष्ठामा दोष लगाउने काम सैतानले गरेको थियो, त्यसैले नै अयुबले पैतालादेखि टाउकोसम्म कष्ट खटिरा उब्जाइ पनि दियो, तर अन्तत परमेश्वर सार्वभौम हुनुहुन्थ्यो। किनकि एक अध्यायको बाह्र पदले यसरी भन्दछ, लौ त त्यस कहाँ जे जति छन् सबै तेरै हातमा भयो, केवल अयुबको शरीरलाई चाहिँ नछो। त्यसै गरी दुई अध्यायको छ पदमा परमेश्वरले सैतानलाई यसरी भन्नुहुन्छ, लौ त त्यसो भए त्यो तेरो हातमा छ, तर त्यसको ज्यान चाहिँ छोडिदे। याद गर्नुहोस्, यो कुनै अनुरोध थिएन, यो बिन्ती भाव थिएन, तर परमेश्वरले सैतानलाई दिनुभएको आज्ञा र अनुमति थियो। त्यो अयुबको कष्ट अन्तत परमेश्वरको सार्वभौम नियन्त्रण मुनि थियो, सैतानले परमेश्वरको अनुमति पाए भने मात्र उसले केही गर्न सक्दथ्यो। त्यसरी नै अयुबको कष्टमा त्यहाँ सबीहरू कल्दीहरू जस्ता मानव आक्रमणकारीहरू पनि संलग्न थिए, जसले अयुबका गोठालालाई आक्रमण गरेर मारे र उनका सबै धन माल लुटे। यदि बाइबलले माथि स्वर्गमा केही भइरहेको थियो सो नबताएको भए एक व्यक्ति सजिलैसँग यो निष्कर्षमा आइपुग्न सक्थ्यो कि बिचरा अयुबलाई शत्रु लाग्यो, तर बाइबल चुप बसेको छैन, बाइबलले हामीलाई स्पष्टसँग बताइदिएको छ कि अयुबको कष्टमा ती मानव आक्रमणकारीहरू नियन्त्रणमा थिएन, तर परमेश्वर हुनुहुन्थ्यो, परमेश्वर सार्वभौम हुनुहुन्थ्यो। यद्यपि त्यहाँ सैतान संलग्न थियो, यद्यपि त्यहाँ मानव आक्रमणकारीहरू संलग्न थिए, तर अन्तत मुख्यतया परमेश्वर नै हुनुहुन्थ्यो। त्यसै गरी अयुबको कष्टमा त्यहाँनिर रोग र विपत्तिको कुराहरू पनि हामी देख्न सक्दछौँ, प्रकोप र विपत्ति पनि संलग्न थियो। तपाईँले एक अध्यायमा यहाँनिर तपाईँले देख्नुहुन्छ कि परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेडाहरू र गोठालाहरूलाई भस्म पार्यो, मरुभूमिबाट अचानक आँधी बेरी आएर घरको चारै कुना मान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्यो। एक व्यक्ति फेरि पनि सजिलै यो निष्कर्षमा आउन पुग्छ कि अयुबको भाग्य कमजोर रहेछ अथवा प्रकृति रिसायो, तर फेरि पनि हामी जान्दछौँ यो खालि प्राकृतिक घटना प्राकृतिक प्रकोप थिएन, यो साधारण विपत्ति थिएन, तर हामी जान्दछौँ कि परमेश्वर जो स्वर्गमा हुनुहुन्छ, जो सार्वभौम हुनुहुन्छ, परमेश्वरको नियन्त्रण मुनि यी सबै कुराहरू भइरहेको थियो। अयुबको कष्टप्रति परमेश्वरले निष्क्रिय रूपमा यहाँनिर प्रत्युत्तर दिइराख्नु भएको थिएन, तर यसलाई सक्रिय रूपमा परमेश्वरले व्यवस्थित गरिराख्नु भएको थियो। अयुबको कष्ट पछाडि परमेश्वरको हात थियो र यो कुरा अयुबलाई थाहा थियो। अयुबको स्वीकारलाई तपाईँले विचार गर्नुहोस् न, एक अध्यायको 20 र 22 पद, दुई अध्यायको 10 पद, त्यसै गरी 19 अध्यायको 21 र 22 पद। पहिले हेर्नुहोस् अयुब 1 अध्यायको 20 र 22 पद, यो सुनेर अयुब उठेर तिनले आफ्नो लुगा च्याते, तिनले आफ्नो कपाल खौरे, त्यो भुइँमा घोप्टो परेर दण्डवत गरी भने, म आफ्नो आमाको गर्भबाट नाङ्गै आएँ अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो। परमप्रभुको नाउँ धन्यको होस्। त्यसै गरी दुई अध्यायको दसमा पदमा पनि अयुबले यसरी भन्छन्। दुई अध्यायको दस पदमा अयुबले श्रीमतीलाई जवाब दिए, तिमी एक मूर्ख आइमै जस्तो कुरा गर्दछौ। परमेश्वरबाट हामीले सुख चाहिँ ग्रहण गर्ने र दुःख ग्रहण नगर्ने। 19:21-22 पदमा अयुब यसरी भन्छन्, दया गर्नुहोस् हे मेरा मित्र, दया गर्नुहोस्, किनभने परमेश्वरको हात म माथि परेको छ। परमेश्वरले मेरो खेदो गर्नुभएछ, तपाईँहरू किन खेदो गर्नुहुन्छ? अयुब जान्दछन् यहाँबाट कि परमेश्वरको एक उसको निम्ति तितो प्रबन्ध थियो। इट वाज अ बिटर प्रोभिडेन्स फर हिम। तर अयुबको कष्ट व्यर्थको थिएन। अयुबको कष्टमा त्यहाँ परमेश्वरको असल योजना थियो। यो उनको आफ्नै भलाइको लागि थियो। परमेश्वरले आफ्नो उद्देश्य अनुसार सबै कुरा व्यवस्थित गर्नुहुँदै थियो। यो कुरा स्पष्ट छ। यद्यपि अयुब कष्टको कारण भने त स्पष्ट छैन। तर एउटा कुरा के स्पष्ट छ कि कष्ट परमेश्वरको योजनाको एक हिस्सा हो। यदि परमेश्वर हाम्रो दुःख कष्टमाथि सार्वभौम हुनुहुन्छ भने जुनसुकै परिस्थितिमा पनि क्रिस्चियनहरूले परमेश्वरलाई भरोसा राख्न सक्छ। हामी दुःख र कष्टमा शोक गर्न सक्छौँ, अयुब चाहिँ रुन सक्छौँ, प्रश्न गर्न सक्छौँ, तर हामीले परमेश्वरको भरोसा, परमेश्वरमाथिको भरोसा कहिले पनि गुमाउनु हुँदैन। यो जानेर कि उहाँ केवल सार्वभौम मात्र होइन, भलो र विश्वासयोग्य परमेश्वर पनि हुनुहुन्छ। उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्छन्। सो अयुबको यो घटनाबाट हामीले सिक्ने पहिलो पाठ भनेको परमेश्वर सार्वभौम हुनुहुन्छ, दुःख कष्टमाथि सार्वभौम हुनुहुन्छ। तर परमेश्वरको सार्वभौमिकताले शैतानको वास्तविकतालाई रद्द गर्दैन। त्यही भएर आज दोस्रो पाठ यही सिक्नेछौँ कि शैतान साँच्चै छ, शैतान वास्तविक छ, शैतान इज रियल। दोस्रो कुरा, शैतान साँच्चै छ, शैतानको अस्तित्वमाथि विश्वास गर्नु रूढिवादी बन्नु होइन। धेरैले भन्ने गर्छन् कि यो 21 शताब्दी हो, यो विज्ञान र प्रविधिको युग हो, हामी शिक्षित र सभ्य समाजमा बस्छौँ। शैतानको अवधारणा त पुरानो सोच हो, शैतानको कुनै वास्तवमा अस्तित्व छैन। तर परमेश्वरको वचनले भन्दछ कि शैतान वास्तवमै अस्तित्वमा छ, शैतान रियल हो। यसको धेरै नाउँ छ, शैतानलाई बाइबलले धेरै नाउँहरूले उल्लेख गर्दछ। शैतानको धेरै नाउँ छ, भाइहरूलाई दोष लगाउने, प्रकाश 12:10 प्राचीन सर्प, हत्यारा, झुटको पिता, लुसिफर, दुष्ट, खसेको तारा, बालजीवल इत्यादि। त्यो नाउँ जस्तै शैतान काम पनि उस्तै छ। शैतानको मुख्य काम भनेको परमेश्वरका जनहरूलाई, क्रिस्चियनहरूको जीवनलाई नष्ट पार्न खोज्नु हो। 1 पत्रुस 5:8 पदले शैतानलाई कसलाई भेट्टाउँ र खाइहालौँ भनी गर्जने सिंहको रूपमा वर्णन गरेको छ। शैतान सधैँ उचित मौकाको खोजीमा हुन्छ। शैतान प्राचीन शत्रु हो। अदनको बगैँचादेखि नै यसले हाम्रो परीक्षा गर्छ र हामीलाई दुःख दिन खोज्छ। यस पृथ्वीमा शैतानको बराबर अरू कोही छैन। तर शैतान सार्वभौम भने छैन। यस संसारको मामिला शैतानले सञ्चालन गर्दैन। यद्यपि शैतानलाई संसारको अन्धकारको शासकको रूपमा हामी बाइबलमा पढ्न पाउँदछौँ, तर त्यसको शक्ति सीमित छ। हो, शैतानले अयुबलाई दोष लगाउन र दुःख दिन सक्दछ, त्यो पनि परमेश्वरको अनुमतिमा मात्र, तर अन्तत परमेश्वरको उद्देश्य नै पुरा हुँदछ। त्यो परमेश्वरको अनुमति बिना शैतानले केही पनि गर्न सक्दैन। यसुले सिमोनलाई भन्नुभयो, सिमोन सिमोन हेर, शैतानले तिमीलाई गहुँ जस्तै निफन्ने अनुमति मागेको छ, अनुमति, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरेँ, र फेरि तिमी मतर्फ फर्किएपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ। त्यो शैतान रियल छ, यो वास्तविक छ। शैतान शक्तिशाली छ तर सार्वभौम छैन। तर के क्रिस्चियनहरूले शैतानको डर मान्नुपर्छ? अब पर्दैन, किनकि पहिलो युना 4:4 पद अनुसार हामीहरू चाहिँ परमेश्वरका हौँ, शैतानमाथि विजय भएका छौँ। किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। हामी ख्रिस्टमा सुरक्षित छौँ। कलोसी 1:2 भन्दछ, उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो, र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनु भयो। ख्रिस्टले शैतानको शिर उच्चाइदिइसक्नु भएको छ। सो हामी शैतानसँग डराउँदैन, तर शैतानले ल्याउने परीक्षादेखि होसियार हुँदछ। बाइबलले भन्दछ एफिसी 6:15, दुष्टका सबै अग्निबाण निभाउनलाई विश्वासको ढाल उठाओ। र त्यस समयमा पनि हामीलाई ख्रिस्टले नै थाम्नुहुनेछ, ख्रिस्टले नै सुरक्षित राख्नुहुनेछ। शैतान वास्तविक छ, यो घटनाबाट हामी देख्छौँ। र शैतान जहिले पनि उहाँको जनहरूको विरुद्धमा छ, तर शैतानले ख्रिस्टमा भएकाहरूको केही हानि गर्न सक्दैन। तेस्रो हामीले सिक्नुपर्ने पाठ, तेस्रो पाठ, कुनै भौतिक आशिष बिना पनि एक ख्रिस्टियनले परमेश्वरलाई प्रेम र सेवा गर्न सक्छ। तेस्रो पाठ, कुनै भौतिक आशिष बिना पनि एक ख्रिस्टियनले परमेश्वरलाई प्रेम गर्न सक्छ, परमेश्वरको सेवा गर्न सक्छ। अयुबले परमेश्वरको डर राख्थे, तर दुष्ट कामबाट अलग रही निर्दोष र स्वच्छ जीवन बिताउँथे। तर शैतानले अयुबले त्यसो गर्नुको पछाडि गलत अभिप्राय भएको दावी गर्छ। पदहरू 9-11 हेर्नुहोस् न, शैतानले परमप्रभुले यसो भनेर जवाब दियो, अयुबले त्यसै परमेश्वरको डर राखेका हुन् त कि तिनलाई, तिनका घरना र तिनका सबै धन सम्पत्तिलाई तपाईँले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन, तिनका सबै काममा तपाईँले आशिष दिनुभएको छ, अनि तिनका गाई बस्तुहरू देशभरि अनगिन्ती बढेका छन्, तर आफ्नो हात पसारेर तिनका सबै चिज माथि प्रहार गर्नुहोस् र तिनले तपाईँलाई तपाईँकै मुखको सामुने तराप्नेछ। अर्को शब्दमा भन्नुपर्दा शैतानले के भनिरहेको छ भने, अयुब केवल आफ्नो स्वार्थको लागि, आफ्नो फाइदाको लागि परमेश्वरको पछि लागेका हुन्। उनी स्वास्थ्य, सम्पत्ति र सुरक्षा चाहन्छन्, त्यसकारण परमेश्वर भय राख्छन्। उनको लक्ष्य परमेश्वर होइन तर पैसा हो। हि इज आफ्टर गोल्ड, नट गड। त्यही भन्दै शैतानले यहाँनिर सायद यो कुरा धेरै ख्रिस्टियन दाबी गर्ने झुटा ख्रिस्टियनहरूको जीवनमा साँचो ठहरिन सक्छ होला। पक्कै पनि आज चर्च आउने कैयौँ, चर्च धाउने कैयौँ मानिसहरू त्यहाँ परमेश्वरको लागि छैनन्, तर केवल पैसा र सँगैको लागि मात्र छन्। यदि तिनीहरूको जीवनमा भएका सबै चिज तिनीहरूबाट खोसिने हो भने शैतानले भने चाहिँ तिनीहरूले परमेश्वरलाई सराप्नेछन् र संसारतर्फ फर्किजानेछन्। तर अयुबको सन्दर्भमा भने शैतान 100% 100% गलत छ। शैतानको प्रस्ताव अनुसार यहाँनिर अयुबको जीवनबाट गधाहरू, उँठहरू, गोठालाहरू, नोकरहरू, छोराछोरीहरू एकपछि अर्को सबै चिज एकपछि अर्को गर्दै सबै चिज खोसियो। यो सुनेर अयुब उठे र यतिखेर शैतान विचार गर, यतिखेर शैतान तिनले परमेश्वरलाई सराप्नेछन् भने पर्खिरहेको छ है सबै कुरो अयुबबाट खोसिँदाखेरि। तर 20-22 पदले हामीलाई भन्दछ कि यो सुनेर अयुब उठे र तिनले आफ्नो लुगा च्याते, तिनले आफ्नो कपाल खौरेर भुइँमा घोप्टो परेर दण्डवत गरी भने, म आफ्नी आमाको गर्भबाट नाङ्गै आएँ अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्। यी सबै कुरामा अयुबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेन। शैतान गलत थियो, तर शैतानले अहिले नै हार खाइसकेका छैन। अध्याय 2 जब हामी आउँछौँ, परमप्रभुले अयुबको निष्ठाको प्रशंसा गर्नुहुन्छ, शैतानले परमप्रभुलाई फेरि जवाफ दिन्छ कि आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुर्याउनुहोस् अनि तिनले तपाईँको मुखै सामुन्ने तपाईँलाई सराप्नेछ। परमेश्वर सहमत हुनुहुन्छ, फेरि पनि अयुबको पैताले देखि टाउकोसम्म कष्टप्रद खटिएर उब्जिन्छ, अयुब जिउँदै लास बन्छ, उनको श्रीमतीले अयुबलाई परमेश्वरलाई सरापेर मर्ने सल्लाह दिन्छन्। तर अयुबको प्रत्युत्तरलाई फेरि विचार गर्नुहोस्, तिमी एक मूर्ख आइमै जस्तै कुरा गर्दछु, परमेश्वरबाट हामीले सुख चाहिँ ग्रहण गर्ने र दुःख ग्रहण नगर्ने। यी सबै कुरामा आफूले बोलेको कुरामा अयुबले पाप गरेन। शैतान 100% गलत थियो, परमेश्वर अयुब परमेश्वरको पछि थियो, अयुब परमेश्वरको लागि परमेश्वरको पछि लागेका थिए, धन सम्पत्तिको लागि होइन, स्वास्थ्य परिवार समृद्धिको लागि होइन। र यो कुरा प्रत्येक साँचो ख्रिस्टियनहरूको जीवनमा पनि सत्य ठहर्दछ। साँचो ख्रिस्टियनहरू सत्य र सम्पत्तिको लागि येशूलाई पछ्याउँदैन। कुनै भौतिक आशिष बिना पनि एक ख्रिस्टियनले परमेश्वरलाई प्रेम गर्न सक्दछ र उहाँको सेवा गर्न सक्दछ र धार्मिकताको पछि लाग्न सक्दछ। र अयुब यसका ज्वलन्त उदाहरण हुन्। तथापि उनी सिद्ध उदाहरण भने होइन, अयुबको आज्ञाकारिताले उत्तम अयुब ख्रिस्टको सिद्ध आज्ञाकारितालाई सङ्केत गर्दछ। ख्रिस्ट हाम्रो निम्ति आउनुभयो र ख्रिस्ट कोक्रोदेखि क्रुससम्म आज्ञाकारी बन्नुभयो र उहाँको आज्ञाकारिताद्वारा हामी धर्मी ठहराइएका छौँ। सो ख्रिस्ट हाम्रो लागि यसको अर्थ पर्याप्त हुनुहुन्छ, हामीलाई चाहिएको र हाम्रो साथमा भएको केवल ख्रिस्ट हुनुहुन्छ। धन हामी खोज्दैनौँ न त प्रशंसा, र भजनले भने जस्तै तर कृष्ण हाम्रो सर्वस्व सदा, उहाँलाई उहाँ मात्र हाम्रो पहिलो मान, र स्वर्गको राजा कृष्णै हाम्रो धन हुनुहुन्छ। अयुबको जीवनमा उसको सबैभन्दा ठुलो धन परमेश्वर हुनुहुन्थ्यो। अयुबको हृदय परमेश्वरले खिच्नुभएको थियो, अयुबको हृदय परमेश्वरको पछि थियो, अयुबको हृदयको राजा मालिक परमेश्वर हुनुहुन्थ्यो। त्यही भएर अयुबको जीवनबाट सबै कुरा खोसिँदा पनि अयुब परमेश्वरमा स्थिर रहन सके, परमेश्वरको आज्ञा मानिरहन सके, परमेश्वरको भय मानिरहन सके, परमेश्वर प्रेम गरिरहन सके, किनकि अयुबले चाहेको सबैभन्दा उच्च उत्कृष्ट सबैभन्दा ठुलो महान कुरा परमेश्वर हुनुहुन्थ्यो, त्यो अयुबबाट गुमेको थिएन। अन्तिम कुरा हामीले सिक्नुपर्ने अन्तिम पाठ, चौथो कुरा, निर्दोष मानिसले पनि दुःख भोग्दछ। अयुबलाई विचार गर्नु, अयुब परमेश्वर र मानिससँगको सम्बन्धमा ठिक थिए, मानिसहरूसँगको सम्बन्धमा अयुब निर्दोष र सोझो जीवन बिताउँथे। निर्दोषको अर्थ पापरहित भन्ने होइन, किनकि अयुब आफैले मेरो युवस्थाको दोष भनेर 13:26 र मेरो पाप भनी स्वीकार गरेका छन् 14:16। अयुब निर्दोष भए भन्नुको अर्थ, निर्दोष थिए भन्नुको अर्थ उनी व्यक्तिगत रूपमा सत्यनिष्ठ व्यक्ति थिए भन्ने हुन्छ। पापरहित सिद्धताको कुरा भइरहेको छैन। अयुब मानिसहरूको सम्बन्धमा निर्दोष थिए, तुलनात्मक रूपमा अयुब निर्दोष थिए, सोझो थिए। परमेश्वरसँगको सम्बन्धमा पनि अयुब परमेश्वरको डर मान्थे र दुष्टताबाट आफैलाई अलग राख्थे। परमेश्वर आफैले अयुबको बारेमा गवाई दिनुभएको छ 8 कि परमप्रभुले शैतानलाई भन्नुभयो कि तैँले मेरो दास अयुबलाई याद गरिस्, परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन। अयुब परमेश्वर र मानिससँगको सम्बन्धमा एकदम ठिक थिए। अयुब आर्थिक र पारिवारिक रूपमा पनि समृद्ध थिए। 3 हेर्नुहोस् न, 7,000 भेडा, 3,000 उठ, 500 गोरु र 500 गदाबाहेक धेरै कमारा कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्ये अयुब सबैभन्दा महान थिए। सो अयुबका ती सबै सम्पत्तिको मूल्य कति हुन्छ त्यो हिसाब गर्न म तपाईँलाई नै छाडिदिन्छु। तर यहाँ यो एउटा विवरणले के जनाउँदछ भन्दाखेरि अयुब एकदमै धनी, आर्थिक रूपमा सुसम्पन्न व्यक्ति थिए। अयुब एक धार्मिक अभिभावक पनि थिए। 4 हेर्नुहोस् न, 3 छोराछोरीले पालैसित आफ्नो घरमा भोज लाउँथे र आफ्ना 3 बहिनीहरूलाई खानपिनका लागि निम्त्याउँथे। भोज दिने क्रम सिद्धिएपछि अयुबले आफ्ना छोराछोरीलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेर उठी तिनीहरू प्रत्येकको निम्ति यो विचारले एउटा होमबलि चढाउँथे, सायद मेरा छोराछोरीले पाप गरे होलान् र परमेश्वरले आफ्ना हृदयमा सरापे होलान्। अयुबले सधैँ यसै गर्थे। अयुबले परमेश्वरको महिमा र मानिसको पापलाई गम्भीर रूपमा लिन्थे। उनलाई आफ्ना छोराछोरीको प्राणको फिक्री थियो सबैभन्दा बढी। अयुबलाई थाहा थियो कि मानव हृदय ठिक छैन। अयुबलाई थाहा थियो कि मानिस स्वभावैले पापी छन् र परमेश्वरलाई परमेश्वरको रूपमा मान्न र उहाँलाई उचित आदर दिनलाई इच्छुक छैनन् मानिस। रोमी 1:21 र अयुबलाई थाहा थियो कि केवल बलिदानले मात्र मानिसको पाप ढाक्न सक्दथ्यो, क्षमा हुन सक्दथ्यो, जुन बलिदानले यीशुख्रीष्टको क्रुसको बलिदानको छायाको रूपमा काम गरिरहेको थियो। त्यसकारण अयुबले होमबलि चढाउँथे र अयुबले सधैँ यसै गर्थे। यो उसको दैनिक थियो। एक टिप्पणीकारका अनुसार अयुब एक साँचो विश्वासी थिए। उनी इमान्दारितामा साँचो, सम्बन्धमा सोझो, आराधनामा धार्मिक र व्यवहारमा पश्चातापी थिए। अयुबको जीवनमा पश्चाताप र विश्वास थियो, जुन आजको विश्वासीको जीवनमा पनि हुन्छन्। तर यति हुँदाहुँदै पनि भन्दछ बाइबल हामीलाई कि अयुबले दुःख पाए। तिनी निर्दोष र सोझो जीवन बिताउँथे, तिनी परमेश्वरसँग डराउँथे, दुष्टताबाट अलग बस्थे, परमेश्वरको गवाही आफ्नो आफैले गवाई दिनुभएको छ अयुबको निष्ठताको बारेमा, तर पनि अयुबले दुःख पाए। हाम्रो समाजले निर्दोष मानिसले दुःख भोग्ने कुरालाई स्वीकार गर्न सक्दैन। अयुबका एकजना मित्र एलिफजले पनि 3 उनलाई यसरी भनेका थिए कि कुनै निर्दोष मानिस कहिले नाश भएको छ? सोझो मानिसले कहाँ कष्ट पाएको तपाईँले देख्नुभएको छ? त्यसकारण अयुब तिमीले आफ्नो पाप पश्चाताप गर्नुपर्छ। तिमीले आफ्नो पापको कारण यो सजाय भोगिरहेको छौ। तिमी निर्दोष छैनौ। तिमीले आफ्नो पापको पश्चाताप गर्नुपर्छ, होइन भने तिमीले तिम्रो पापको सजाय अनुरूप सबै कष्ट भोग्न तयार हुनुपर्छ भनिरहेको छन्। वास्तवमा अयुबका सबै साथीहरूले, अयुबलाई सान्त्वना दिने आउने सबै मित्रहरूले त्यसमै दोष लगाइरहेको थिए। तर के यो एक किसिमको व्यङ्ग्य होइन र? किन बाइबलले भन्दछ अयुब सोझो थिए, किन बाइबलले गवाही दिँदछ अयुब निर्दोष थिए, र पनि उनले कष्ट भोगिरहेका थिए। एलिपज भने अयुब कहाँ आउँछ र भन्छ, सोझो मानिसले कष्ट भएको तपाईँले कहिले देख्नुभएको छ र? आर यु सिरियस? सोझो र निर्दोष मानिस एलिपज, तिम्रो आँखा अगाडि नै कष्ट भोगिरहेको छ जो अयुब हुन्। एलिपजले यो किन देख्न सकेन? किनकि उनको कष्ट सम्बन्धी ईश्वर शास्त्र परमेश्वरको वचनले आकार दिएको थिएन। उसले दुःख कष्टलाई परमेश्वरबाटको दण्डको रूपमा मात्र बुझेका थिए। अयुबले पक्कै पनि केही पाप गरेको हुनुपर्छ, त्यसैले उनले दुःख पाइरहेका थिए, आफ्नो कर्मको फल भोगिरहेका छन्। अर्को शब्दमा भन्नुपर्दाखेरि अयुबले जे भोगिरहेका छन् उसका योग्यका छन्। अयुबको अर्को मित्र एलिहूको बुझाइ पनि एलिपदसँग मिल्दोजुल्दो थियो कि कष्ट सबै विशेष सधैँ कष्ट सबै विशेष पापको कारण हुँदछ। वा हामी मानिलिन्छौँ यो सत्य हो कि सबै कष्टको जड पाप हो। पतनभन्दा पहिले त्यहाँ कुनै पाप थिएन, कुनै कष्ट थिएन, पाप थिएन, कष्ट थिएन। तर सबै कष्टहरू विशेष पापसँग सम्बन्धित हुँदैन। युहन्ना 9 अध्यायमा जब हामी हेर्छौँ यीशुले एकजना जन्मैको अन्धालाई देख्नुभयो, उहाँका चेलाहरूले उहाँलाई सोधे, रब्बी कसले पाप गर्यो, यसले कि यसका बाबुले आमा बाबुले, र यो अन्धा जन्मियो? यीशुले जवाफ दिनुभयो, न त यसले पाप गर्यो न यसका आमा बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। फेरि निर्दोष मानिसले पनि कष्ट भोग्दछ। अयुबको कथा एक निर्दोष मानिसले भोगेको कथा हो, निर्दोष मानिसले पनि कष्ट भोग्दछ। तर किन? यसको खास कारण अयुबले हामीलाई दिँदैनन्। यसको सट्टा अयुबले हामीलाई हाम्रो साटोमा सिद्ध रूपमा कष्ट भोग्नु हुने अर्को व्यक्तितर्फ ओइलाउँछन्, अर्को व्यक्तितर्फ सङ्केत गर्छन्, र उहाँ ख्रिस्ट हुनुहुन्छ। धर्मीजनले कष्ट भोग्दैन भन्ने धारणाको विरुद्धमा परमेश्वरले आफ्नो प्रिय पुत्रलाई येशु ख्रिस्टलाई क्रुसमा झुन्ड्याउनु भएको छ। कष्ट भोग्नेहरूमा सबैभन्दा निर्दोष मानिस येशु ख्रिस्ट हुनुहुन्छ। अयुब निर्दोष थिए, तर अयुब निष्पाप भने थिएनन्। अयुबले आफ्नो युवा अवस्थाको पापको सम्झना गरेका छन्, र अध्याय 40 अयुबले आफ्नो पाप स्वीकार गरेका छन्, पश्चाताप गरेका छन्। तर येशु निष्पाप हुनुहुन्छ, हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पाप रहित हुनुहुन्थ्यो। हिब्रुचारका 15 अनुसार अयुब तुलनात्मक रूपमा धर्मी थिए, तर येशु पूर्ण रूपमा धर्मी हुनुहुन्छ। र धर्मी येशु, निर्दोष येशुले हाम्रो दुःख भोग्नुभयो र हाम्रो पापको साटोमा क्रुसमा बलि हुनुभयो। अयुबले केवल आफ्नो स्वास्थ्य मात्र गुमाएका थिए, तर येशुले आफ्नो प्राण अर्पण गर्नुभयो। परमेश्वरले अयुबलाई मर्न दिनु भएन, तर परमेश्वरले आफ्नै पुत्रलाई बाँकी राख्नु भएन, ख्रिस क्रुसमा चकनाचुर पारिनुभयो। एपिसी 53 अध्यायले यसरी भन्दछ कि निश्चय नै उहाँले उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःख बोक्यो, उता हाम्रो अपराधहरूको निम्ति छेडियो, हाम्रो अधर्मको निम्ति उभेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयो। अयुबले आफ्ना छोराछोरीको पाप क्षमाको निम्ति होम बलि चढाए, तर येशु आफै हाम्रो पाप प्रायश्चितको बलि बन्नुभयो। अयुबले आफ्ना शत्रुहरूको लागि प्रार्थना गरे 40 अध्यायमा हामी जब उता जान्छौँ भने, तर येशुले आफ्ना शत्रुहरूलाई बचाउनु भयो। त्यो अयुबको निर्दोष कष्ट भोगाइले उत्तम अयुब त ख्रिस्टको कष्ट भोगाइलाई सङ्केत गरिरहेको छ, जसको कष्ट भोगबाट, क्रुसको कष्टबाट हामी बाँचेका छौँ, हामी परमेश्वरसँग मिलापमा आएका छौँ। सुप्रियहरू, संसारमा कष्ट अपरिहार्य छ, दुःख कष्ट अपरिहार्य छ, संसार कष्टले भरिएको छ, संसारमा कष्ट बाहेक हामी केही पनि देख्दैनौँ। विशेष गरी अहिलेको समयमा जब हामी बिहानै हामी हाम्रो मोबाइल हामी खोल्छौँ, हामीले खालि अप्रिय घटनाहरूको फलाना पनि बितेको फलानालाई पनि कोरोना भाइरस लागेको समाचारपछि समाचार सुन्न पाउँछौँ। यो संसारमा प्रियहरू हामीलाई कष्ट हुनेछ, तर हरेस नखानुहोस्। अयुबले चाहिँ धैर्य धारण गर्नु, आफ्नो कष्टकर परिस्थितिबाट येशूलाई हेर्नुहोस्। हाम्रा प्रधान पुजारी येशू ख्रीष्टलाई हेर्नुहोस्, जो हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। ख्रीष्ट उत्तम अयुब हुनुहुन्छ। तपाईँ कष्ट भोगिराख्नु भएको छ, तपाईँ कुन कष्ट भोगे के परिस्थिति भएर गइराख्नु भएको छ, तपाईँको कष्ट नौलो छैन। हाम्रो कष्ट हाम्रो साटामा कष्ट भोग्नुहुने र कष्टको यात्रा गर्नुहुने येशू नै हाम्रो मुक्तिदाता हुनुहुन्छ। हामी उहाँलाई पछ्याउँछौँ, उहाँ जान्नु मानिस यो प्रियहरू। यस समय हाम्रो आँखाहरूलाई यी परिस्थितिहरू भने ख्रिस्टतर्फ लगाऊँ। अयुबले परमेश्वरतर्फ आफ्नो आँखा लगाइरहेको थिए, परमेश्वरमा आफूले आफ्नो भरोसा राखेका थिए। अयुबको तपाईँले अरू अध्यायमा हेर्नुभयो भने अयुबले आफ्नो प्राणको उद्धारको उसले खोजी गरिरहेका थिए, तर परमेश्वरले त हामीलाई ख्रिस्टद्वारा उद्धार गर्नुभएको छ, हामीलाई मुक्ति दिलाउनु भएको छ। यी परिस्थितिमा हामीलाई के कुराले सम्हाल्दछ, के कुराले हामीलाई सान्त्वना दिँदछ? एउटै कुराले, मुक्तिको निश्चयताले कि ख्रिस्ट जो उत्तम अयुब हुनुहुन्छ, उहाँ हाम्रो साथमा क्रुसमा मर्नुभयो, हामीलाई अनन्त दण्ड अनन्त कष्टबाट उहाँले उद्धार गर्नुभएको छ। वर्तमान कष्टले हाम्रो केही बिगार्न सक्दैन, तर यसले हामीलाई अनन्तताको निम्ति तयार गर्ने काम गर्दछ। आउनुहोस् हामी प्रार्थना गरौँ।